यही सालको फेब्रुअरी महिनामा हामीले गस्पल कन्फरेन्स, गस्पल सम्मेलन, सुसमाचार सम्मेलन र पुरुषहरूको सम्मेलन अर्थात् पास्टरहरूको सम्मेलन दुवै आयोजना गरेका थियौँ। र पुरुषहरूको सम्मेलनमा हाम्रो वक्ता प्रचारक दाजु एन्डीले आफ्नो एकदमै प्रिय मित्रको मृत्युको खबरको बारेमा मलाई सुनाउनु भयो। अनि एन्डी दाजुको मित्रले उहाँको जीवनमा एकदमै गहिरो असर पार्नुभएको थियो। एन्डी दाजुको भनाइअनुसार ती मित्र, ती साथी एक विश्वासयोग्य पास्टर थिए, ईश्वर भक्त श्रीमान र बुबा हुनुहुन्थ्यो। र उहाँको मित्रले परमेश्वरको वचनलाई एकदमै धेरै प्रेम गर्नुहुन्थ्यो। उहाँले प्राय आफ्नो समय उहाँको ओछ्यान विस्ताराको छेउमा रहेको टेबलमा बसेर बाइबल पढेर बिताउनुहुन्थ्यो, प्रार्थना गरेर बिताउनुहुन्थ्यो। र विशेष गरी पछिल्लो दिनहरूमा उहाँलाई अझ धेरै बाइबल पढिरहेको र प्रार्थनामा समय बिताएको पाइन्थ्यो। जब एन्डी दाजुले आफ्नो मित्रको मृत्युको खबर सुन्नुभयो र उहाँलाई बताइयो र जुन उहाँले हामीलाई पनि बताउनु भयो कि उहाँको मित्र त्यो घरकै भुइँमा आफ्नो बिस्तारा र त्यो अध्ययन टेबलको बिचमा मृत अवस्थामा फेला पर्नुभएको थियो। सो उहाँ सम्भवतः बाइबल पढ्न र प्रार्थना गर्न आफ्नो टेबलतिर जाँदै गर्दा नै परमेश्वरले उहाँलाई उठाउनु भएछ भन्ने अनुमान लगाइयो। यो कुरा सुन्दा हामीमध्ये धेरैले एकदमै गम्भीर चुनौती महसुस गर्यौँ। त्यहाँ हामी सबैको लागि एउटा महत्त्वपूर्ण प्रश्न खडा थियो। हामी पनि हाम्रो जीवनको अन्त्यतिर आइपुग्दाखेरि कि हामी पनि एन्डी दाजुको मित्र जस्तै प्रार्थनामा र परमेश्वरको वचनमा समर्पित जीवन बिताइरहेको भेटाइनेछौँ। यो प्रश्नले हामी सबैलाई एकदमै गहिरो सोचमा डुबायो। यदि यही प्रश्न मैले तपाईँलाई सोध्यो भने तपाईँको उत्तर के हुनेछ? जब तपाईँको पनि समय आउँछ, तपाईँ के गरिरहनु भएको अवस्थामा भेटाइनुहुनेछ होला? तपाईँको जीवनको अन्त्यतर्फ जब तपाईँको संसारबाट बिदा लिने समय आउँछ वा जब तपाईँको पनि लास भेटाइन्छ, मानिसहरूले के अनुमान लगाउन सक्छन् होला तपाईँ त्यो जीवनको अन्तिम क्षणमा पनि तपाईँ के को पछि भागिरहनु भएको थियो, के को पछि तपाईँ लागिरहनु भएको थियो, त्यो पछि लाग्दा लाग्दै तपाईँ संसारबाट बिदा हुनुभयो। किनकि हामीलाई थाहा छैन, हाम्रो आयु हामी कसैलाई पनि थाहा छैन। त्यो आज हुनसक्छ हामी कतिको लागि, भोलि हुनसक्छ, अर्को वर्ष हुनसक्छ, दस वर्ष हुनसक्छ, हामी कसैलाई पनि थाहा छैन हामी कति संसारमा जिउँछौँ भने। तर जब जति हामी संसारमा जिउँछौँ, परमेश्वर जति हामीलाई उमेर दिनुभएको छ, आयु दिनुभएको छ, त्यसको अन्तसम्म आइपुग्दाखेरि पनि हाम्रो जीवनले के बताउनेछ, हामी जिन्दगीभर के को पछि लागेका छौँ, हाम्रो अन्तिम अवस्थामा हामी के गरिरहेको भेटाइनेछौँ, अझै पनि पैसाको पछि लागिरहेको भेटाइनेछौँ, अझै पनि टिकटक भिडियो बनाइरहेको अवस्थामा भेटाइनेछौँ, फिल्म हेरिरहेको अवस्थामा, फोन चलाइरहेको अवस्थामा, के अझै पनि हामी विश्वासमा स्थिर रहिरहेको अवस्थामा भेटाइनेछौँ, प्रार्थना गरिरहेको, प्रार्थनामा समर्पित अवस्थामा, वचनप्रति समर्पित अवस्थामा, परमेश्वरको प्रशंसा गर्दै गरेको अवस्थामा भेटिनेछौँ। फेरि म आशा गर्छु, म प्रार्थना गर्छु कि परमेश्वरले हामीलाई हाम्रो अन्तिम श्वाससम्म पनि विश्वासयोग्य भेटाउनुहुनेछ। मानिसको पुत्र संसारमा फर्किआउँदाखेरि उहाँले हामीमा विश्वास भेटाउनुहुनेछ। फेरि हामी केही महिनादेखि भजन सङ्ग्रह 119 अध्यायबाट अध्ययन गर्दै आएका छौँ र हामीले अहिलेसम्म पनि एकपटक पनि भजनकारलाई सांसारिक कुरामा अल्झिएर र विश्वासको जहाज डुबाएको, परमेश्वरको अनुग्रहलाई लत्याएको हामी देख्दैनौँ। सुरुबाट अन्त्यसम्म हामीले एउटै कुरा देखेका छौँ, भजनकार विश्वासमा स्थिर छन्, भजनकार प्रार्थनामा समर्पित छन्, भजनकार परमेश्वरको वचनप्रति समर्पित छन्, निष्ठावान छन् र धर्मी जीवन जिउनमा समर्पित छन्। र अहिले भजन सङ्ग्रह 119 को यो वचनको श्रृङ्खलालाई अन्त गर्दै गर्दाखेरि पनि, किनकि आजको वचनसँगै यो वचनसँग 119 पटक हाम्रो वचनको श्रृङ्खला अन्त हुनेछ, यो अन्त गर्दै गर्दा पनि हामी भजनकारलाई प्रार्थनामा र परमेश्वरको वचनले सम्पृक्त अथवा सेप दिएको अथवा परमेश्वरको वचनले आकार दिएको प्रशंसाको जीवन जिउनमा समर्पित भइदिएको छौँ, जसले हामीलाई एकदमै धेरै चुनौती दिँदछ। कृपया तपाईँसँग बाइबल छ भने आफ्नो बाइबलमा भजन सङ्ग्रह 119 पल्टाउनुहोस्। भजन सङ्ग्रह 119, आज हामी अन्तिम सेक्सनलाई, अन्तिम खण्डलाई हामी हेर्दैछौँ। भजन सङ्ग्रह 119 169 176 यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 866 पर्छ, यदि तपाईँलाई यो पुस्तक भेटाउन गाह्रो हुन्छ भने। भजन सङ्ग्रह 169 176 जसै म पढ्छु, कृपया तपाईँ सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। हे परम प्रभु, मेरो पुकार तपाईँको सामु पुगोस्, तपाईँको वचनअनुसार मलाई समस्त शक्ति दिनुहोस्, मेरो नम्र निवेदन तपाईँको सामुन्ने पुगोस्, तपाईँको प्रतिज्ञा अनुसार मलाई छुटकारा दिनुहोस्, मेरो ओठ तपाईँको प्रशंसाले भरपूर हौन्, किनकि तपाईँले आफ्ना विधिहरू मलाई सिकाउनुहुन्छ, मेरो जिब्रोले तपाईँको वचनको भजन गाओस्, किनकि तपाईँका सबै आज्ञाहरू धर्ममय छन्, तपाईँको बाहुले मलाई मद्दत गर्न तत्पर रहोस्, किनकि तपाईँका आदेशहरूलाई मैले चुनेको छु। हे परम प्रभु, म तपाईँका उद्धारको तृष्णा गर्छु राख्छु र तपाईँको व्यवस्था मेरो खुसियाली, म जीवित रहँ र तपाईँको प्रशंसा गर्न सकौँ र तपाईँका नियमहरूले मलाई थामुन्, हराएको भेडा जस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस् किनकि मैले तपाईँका आज्ञाहरू बिर्सिएको छैन। यहाँ हामी भजनकारको प्रार्थना देख्छौँ यहाँ र भजनकारको हामी प्रशंसा देख्छौँ, अनि दुईवटा कुरा हेर्दैछौँ जसले हामीलाई एकदमै चुनौती दिन्छ। भजनकारको जीवनको अन्ततिर आइ पर्दा पनि भजनकार प्रार्थना र प्रशंसामा समर्पित देख्छौँ। हाम्रो जीवन पनि त्यही होस्, हाम्रो जीवनमा पनि यही कुरा भेटियोस्। सो पहिलो भजनकारको प्रार्थना र दोस्रो भजनकारको प्रशंसा, साम इज प्रेयर एन्ड साम इज प्रेज। हामी पहिलोबाट सुरु गर्नेछौँ प्रार्थनाबाट, भजनकारको प्रार्थना। तपाईँले ख्याल गर्नु भयो कि भएन, भजन सङ्ग्रह 119 अध्यायको सुरुदेखि अहिलेसम्म अन्तसम्म भजनकारले प्रार्थना गर्न छोडेको छैन। वास्तवमा भजन सङ्ग्रह 119 अरू केही नभएर प्रार्थना हुन्, प्रशंसा हुन्। भजनकार जीवनको सुरुदेखि अन्तसम्म प्रार्थनामा समर्पित व्यक्ति थिए भन्दा फरक पर्दैन। आफ्नो जीवनको अन्ततिर आइपुग्दा पनि भजनकारले अझै पनि परमेश्वरलाई नै हामी पुकारिरहेको देख्छौँ। यसको अर्थ भजनकारले वर्षौँसम्म आफ्नो जीवन प्रार्थनामा उसले समर्पित गरेको छ। भजनकारले यहाँ आफ्नो हृदय परमेश्वरको सामु पोखिरहेको छ। भजनकार परमेश्वरले उसको प्रार्थना सुनिदियोस् भन्ने चाहन्छ। भजनकारले परमेश्वरको ध्यान खिच्न चाहन्छ। परमेश्वरले भजनकारको कुरा सुनिदेऊन् भने भजनकार यहाँ चाहन्छ। परमेश्वरले जवाफ देऊन् भने भजनकारले यहाँ इच्छा गर्छ। त्यसकारण त भजनकार भन्छ, मेरो पुकार तपाईँको सामु पुगोस्। भजनकारले केवल त्यसै उसले त्यसै प्रार्थना मात्र गर्दैन हल्कै रूपमा, तर भजनकारले साँच्चै परमेश्वरलाई हृदयबाट पुकार गर्दछ। कहिलेकाहीँ हाम्रो प्रार्थनाहरू ओठमै सीमित हुन्छ। हाम्रो प्रार्थनाहरू धेरैपल्ट प्रार्थना गर्दाखेरि हाम्रो हृदय र मन अर्कै ठाउँमा हुन्छ, हाम्रो मुखले ओठले बरबराइरहेको हुन्छ, त हाम्रो मन हाम्रो हृदय कता कता पुगिरहेको हुन्छ। तर भजनकार एकाग्र छन्, समर्पित छन्, डिभोटेड छन्, सम्पूर्ण हृदयले सारा जीवनले उसले प्रार्थना गरिरहेका देख्दछौँ। भजनकारले परमेश्वरलाई पुकार गर्दा भजनकारको सारा जीवनै परमेश्वरतिर निर्देशित भएको, समर्पित भएको हामी देख्छौँ। तर भजनकारले यहाँ के को लागि प्रार्थना गरिरहेको छ? भजनकारले यहाँ के को लागि नम्र निवेदन चढाइरहेको छ? दुईवटा कुरा भजनकारले दुईवटा कुराको लागि प्रार्थना गरिरहेको छ। पहिलो, समशक्तिको लागि प्रार्थना गरिरहेको छ, र दोस्रो, छुटकाराको लागि प्रार्थना गरिरहेको छ। हामीहरूले चाहिँ पहिलो, भजनकारले यहाँनिर समशक्तिको निम्ति प्रार्थना गरिरहेको छ। हे परम प्रभु, मेरो पुकारा तपाईँको सामु पुगोस्, तपाईँको वचन अनुसार मलाई समशक्ति दिनुहोस्। यदि कसैले परमेश्वरको वचन गहिरो गरी बुझेको छ भने त्यो भजनकार नै हो, त्यसमा कुनै शङ्का नै छैन। तै पनि भजनकारले परमेश्वरसँग समशक्तिको निम्ति प्रार्थना गरिरहेको छ। किन? किनभने सबैभन्दा बुद्धिमानी, समझदार विश्वासीले पनि आफूसँग अझै कति धेरै कुराको कमी छ भन्ने कुरा राम्रोसँग बुझेको हुन्छ। हामीलाई जति धेरै परमेश्वरको बारेमा थाहा हुन्छ, त्यति धेरै हामीलाई परमेश्वरको बारे थाहा छैन भन्ने कुराको हामीलाई ज्ञान हुन्छ। परमेश्वरको वचन विशाल छ, समुद्र जस्तै, र हाम्रो बुझाइ जति नै राम्रो भए पनि अझै अधुरो नै हुन्छ। त्यसैले भजनकार अझ बढी यानि प्रकाशको लागि, समशक्तिको लागि परमेश्वरसँग विन्ती गर्छ। भजनकारलाई थाहा छ कि परमेश्वर उहाँको वचनको बारेमा उसले वास्तवमा थोरै मात्र बुझेका छन्, अनि त्यही सीमितताको, परमेश्वरको ज्ञानको सीमितताको चेतनाले भजनकारलाई यहाँनिर प्रार्थना गर्ने बनाइरहेको छ। यदि हामीलाई परमेश्वरको बारेमा कति थोरै थाहा छ भन्ने कुरो थाहा भएन भने हामी पक्कै पनि परमेश्वर सँग समशक्ति निम्ति प्रार्थना गर्दैन। इफ वी थिङ्क वी नो एभ्रिथिङ, वी वोन्ट प्रे, होइन र? हामीलाई सबै कुरो थाहा छ, पहिले नै सबै कुरो थाहा छ भनेर हामी भन्छौँ भने हामी पक्कै पनि प्रार्थना गर्दैनौँ। भजनकारले यहाँ समशक्ति निम्ति प्रार्थना गरिरहेको छ, तर भजनकारले त्यो समशक्ति कसरी प्राप्त गर्ने आशा राख्छन् यहाँनिर? तपाईँले यो 169 पदमै देख्नुहुन्छ, तपाईँको वचन अनुसार मलाई समशक्ति दिनुहोस्। तपाईँको वचन अनुसार, परमेश्वरको वचन बाहिर साँचो समशक्ति हामी कहीँ पनि पाउँदैनौँ। यदि भजनकारले समशक्ति प्राप्त गर्नु छ भने त्यो परमेश्वरको वचन अनुसार नै हुनुपर्छ। परमेश्वरको वचन नै समशक्तिको स्रोत हो। त्यसैले हामीले प्रार्थनाको साथमा परमेश्वरको वचन खोल्नुपर्छ, अध्ययन गर्नुपर्छ। यदि हामीले वचन त पढ्छौँ तर प्रार्थना गऱ्यौँ भने, यसको समशक्ति परमेश्वरसँग खोज्यौँ भने हामीले जानकारी त पाउँला, तर हामीले आत्मिक समशक्ति चाहिँ पाउने छैनौँ। इन्फर्मेसन एउटा कुरा हो, जानकारी एउटा कुरा हो, अन्डरस्ट्यान्डिङ, बुद्धि, समशक्ति अर्कै कुरा हो। धेरैचोटि हामी जानकार हुन्छौँ परमेश्वरको वचनलाई लिएर, हामी सुपरिचित हुन्छौँ, तर हामीसँग अन्डरस्ट्यान्डिङ हुँदैन, हामीसँग समशक्ति हुँदैन, हामी त्यो 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 ज्ञान अनुसार कसरी जिउने हामी थाहा पाइरहेको हुँदैन, हामी जान्दैनौँ। तर भजनकारले किन समशक्तिको लागि यहाँ प्रार्थना गर्दैछन्? किनभने साँचो समशक्तिले नै, साँचो समशक्तिले नै परमेश्वरको वचनप्रति आज्ञाकारित उत्पन्न गर्छ। परमेश्वरको बारेमा नबुझिकन, परमेश्वरबाट समशक्ति प्राप्त नगरिकन परमेश्वरको वचनप्रति आज्ञाकारी जीवन जिउने कुरा असम्भव हुनेछ। त्यसकारण त भजनकारले विनम्रतापूर्वक परमेश्वरसँग विन्ती गरिरहेको छ, मानौ कि उसमा कुनै समशक्ति नै छैन जस्तो गरेर। यसो विचार गर्यो भने एकातर्फ सबैभन्दा बढी समझदार मानिसले अझै पनि आफूमा समशक्तिको कमी भएको त्यो महसुस गरिरहेको छ, र विनम्र भई परमेश्वरसँग सामु समशक्तिको निम्ति उसले प्रार्थना गरिरहेको छ भने, अर्कोतर्फ हामी हेर्छौँ भने संसारमा नबुझेका, समशक्तिको कमी भएका मानिसहरू आफूलाई बुद्धिमान ठानिरहेको हुन्छन्, तर परमेश्वर बचाउनुहुन्छ उनीहरू अरू कोही नभएर केवल मूर्ख मात्र हुन्। सो भजनकारले यहाँनिर समशक्तिको निम्ति प्रार्थना गरिरहेको छ, र दोस्रो, भजनकारले यहाँनिर छुटकाराको लागि प्रार्थना गर्छन्। पद 170 हेर्नुहोस् न, मेरो नम्र निवेदन तपाईँको सामुन्ने पुगोस्, तपाईँको प्रतिज्ञा अनुसार मलाई छुटकारा दिनुहोस्। भजनकारले यहाँनिर छुटकाराको लागि प्रार्थना गर्छन्, तर केबाट छुटकारा? सायद सबै कुराबाट छुटकारा, आफ्नो वर्तमान दुःख कष्टबाट छुटकारा, आफ्नो शत्रुहरूबाट छुटकाराको निम्ति, आफ्नै पापसँगको सङ्घर्षबाटको छुटकाराको निम्ति, सतावटबाटको छुटकाराको निम्ति, दुष्टताबाटको छुटकाराको निम्ति, यो भ्रष्ट संसारबाटको छुटकाराको निम्ति भजनकारले विन्ती गरे सबै कुराको छुटकाराबाट। यद्यपि कतिचोटि मानिसले केवल यहाँनिर भजनकार वर्तमान कष्टबाट मात्रै छुटकारा उसले खोजिरहेको छ, त्यसको निम्ति प्रार्थना रहेछ भन्छ। कतिले भन्छ होइन होइन, ऊ आफ्नो पापसँगको सङ्घर्षबाट उसले छुटकारा खोजिरहेको छ भन्छ। होइन होइन, कसैले भन्छ ऊ आफ्नो शत्रुहरूबाट छुटकारा खोजिरहेको छ भन्छ। होइन, मलाई लाग्छ भजनकारले सार्वाङ्गिक छुटकारा खोजिरहेको छ, होलिस्टिक डेलिभरी, सबै कुराहरूबाट ऊ छुटकारा चाहन्छ। अनि तपाईँ यो देख्नुहुन्छ भजनकार यो पापी संसारमा ऊ आरामले बस्दैन, उसलाई अप्ठ्यारो महसुस हुन्छ यो पापै संसारमा, यो संसारको सिस्टम, तरिका, ढाँचा भजनकारको निम्ति असहनीय छ। परमेश्वरको वचनको हरेक उल्लङ्घन, परमेश्वरको वचनको जब वचन तोडिन्छ, अवज्ञा हुन्छ, हरेक किसिमको अन्याय, अत्याचार र हरेक प्रकारको भक्तिहीनताले भजनकारलाई निकै दुखी तुल्याउँछ। त्यसकारण उसले परमेश्वरबाट छुटकाराको निम्ति प्रार्थना गरिरहेको छ। परमेश्वरको इच्छा विपरीत हुने हरेक कुरा, चाहे त्यो भजनकार आफैभित्रको कुरा होस्, आफूसँगको पापसँग सङ्घर्षको कुरा होस्, वा ऊ बाहिरको कुराहरू होस्, त्यो बोझ बन्छ उसको लागि जसबाट ऊ मुक्त हुन चाहन्छ, भजनकार छुटकारा चाहन्छ। र भजनकारले पद 173 174 पनि यो बिन्ती दोहोऱ्याएका छन्। र आज तपाईँले विचार गर्नुभयो भने हामी एक पददेखि अर्को पद गर्दै हेर्दैनौँ, हामीले 169 र 170 पद हेऱ्यौँ, अब हामी 173 र 174 हेर्छौँ, तलमाथि तलमाथि गर्दै आज हेर्दैछौँ। 173 र 174 पद हेर्नुहोस् न एकपल्ट। तपाईँको बाहुली मलाई मद्दत गर्न तत्पर होस्, किनकि तपाईँका आदेशहरूलाई मैले सुनेको छु। हे परमप्रभु, तपाईँको उद्धारको तृष्णा राख्छु र तपाईँको व्यवस्था मेरो खुसियाली हो। भजनकारले यहाँनिर परमेश्वरको बाहुलीबाट अथवा परमेश्वरको हातबाट छुटकारा आओस् भन्ने आशा राख्छन्। भजनकारलाई राम्रोसँग थाहा छ, यदि परमेश्वरले तिनलाई मद्दत गर्नु भएन भने अरू कसैले पनि गर्न सक्दैन। यदि परमेश्वरको बाहुलीबाट त्यो छुटकारा आएन भने अरू कसैबाट पनि आउँदैन। अनि ध्यान दिनुहोस्, भजनकारले हलुकै रूपमा यहाँ मुक्तिको चाह राख्दैन, उसले यो गहिरो तृष्णा राख्छ, गहिरो तृष्णा राख्छ। हे परमप्रभु, म तपाईँको उद्धारको तृष्णा राख्छु। हि लङ्स फर इट, उसको चाह गर्छ, उसको हृदयले यसको तीव्र इच्छा गर्छ। त्यसकारण भजनकारले यहाँनिर उद्धारको लागि तीव्रताको साथ र दृढताका साथ प्रार्थना गर्छन्। अनि फेरि पनि भजनकारले कुन कुराको आधारमा परमेश्वरबाटको यो छुटकारा उद्धार पाउने बिन्ती गर्छन्? पक्कै पनि आफ्नो योग्यता होइन, आफ्नो स्वधार्मिकताको आधारमा होइन, भजनकारको आशा पूर्णतया परमेश्वरको प्रतिज्ञामा आधारित छ। तपाईँले देख्नुभयो नि, यहाँनिर तपाईँले माथि देख्नुभयो, तपाईँको प्रतिज्ञा अनुसार मलाई छुटकारा दिनुहोस्। 170 पदमा तपाईँको प्रतिज्ञा अनुसार परमेश्वरले आफ्ना जनहरूको उद्धार गर्नुहुनेछ, उनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। अनि यही आत्मविश्वासले भजनकारलाई परमेश्वरको सामु प्रार्थना गर्ने बनाउँछ। इफ यु डोन्ट बिलिभ, इफ यु डोन्ट बिलिभ वाट गड क्यान डु फर यु, यु वन्ट प्रे, होइन र? यदि परमेश्वरले तपाईँको निम्ति के गर्न सक्नुहुन्छ भन्ने कुरामा तपाईँ विश्वासै गर्नुहुन्न भने तपाईँले प्रार्थना गर्नुहुन्न। यदि हाम्रो परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ, अनि उहाँले इच्छा लाग्दो गर्न सक्नुहुन्छ भने हामी विश्वास गर्छौँ भने, अनि उहाँ आफ्नो प्रतिज्ञाप्रति वफादार हुनुहुन्छ, उहाँले आफ्नो जनहरूलाई छुटकारा दिनु नै हुनेछ भन्ने कुरामा हामी यदि ढुक्क हुन्छौँ भने वी विल प्रे, हामी प्रार्थना गर्छौँ, हामी प्रार्थना गर्छौँ। तर त्यति मात्र होइन, परमेश्वरको त्यो प्रतिज्ञा माथिको भरोसाले मात्र पुग्दैन। यदि तपाईँ र मेरो जीवनले साँच्चीकै हामी त्यो प्रतिज्ञाहरूको प्रापक, प्राप्तकर्ता, प्रापक त्यसको लाभार्थी हामी हौ भन्ने कुरा प्रतिबिम्बित गर्दैन भने परमेश्वरको प्रतिज्ञामा कन्फिडेन्ट हुनु एउटा कुरा हो, तर परमेश्वरको प्रतिज्ञा चाहिँ हाम्रो लागि हो, त्यो त्यो प्रतिज्ञा हामीलाई गरेको हो, परमेश्वरको प्रतिज्ञाको आशिष पाउने मानिसहरू चाहिँ हामी हौ भन्ने कुरा चाहिँ हाम्रो जीवनले देखाउँदैन भने त्यो फेरि अर्कै कुरा हुन जान्छ। त्यसको अर्थ भजनकारले यहाँनिर यसो भन्छ, तपाईँको बाहुले मलाई मद्दत गर्न तत्पर रहोस्। किन? किनकि तपाईँको आदेशलाई मैले चुनेको छु। केवल उसले परमेश्वरको प्रतिज्ञामाथि मात्र उसले आफ्नो कन्फिडेन्ट उसको भरोसा राख्दैन, तर उसले आफूले आफ्नो जीवनले परमेश्वरको आदेशहरूलाई अथवा परमेश्वरको व्यवस्थालाई उहाँको आज्ञालाई वचनलाई चुनेको कुरा पनि उसले गर्छ। र 174 पनि यसो भन्छ, हे परमप्रभु म तपाईँको उद्धारको तृष्णा राख्छु र तपाईँको व्यवस्था मेरो खुसियाली हो। अर्को शब्द भन्यो भने जसले परमेश्वरको आज्ञाहरू रोजेका छैनन्, जसले परमेश्वरको व्यवस्थामा आफ्नो खुसी भेट्दैन, जसको लागि परमेश्वरको व्यवस्था आनन्ददायी कुरा खुसियाली कुरा छैन, तिनीहरूले परमेश्वरबाट त्यो छुटकाराको आशा गर्न सक्दैन। बुझ्नुहुँदैछ? परमेश्वरले उहाँको वचनलाई इन्कार गर्ने, उहाँको वचनलाई व्यवस्था गर्ने र उहाँको वचनलाई छनौट नगर्ने व्यक्तिको प्रार्थना सुन्नुहुन्न। त्यस कारण बाइबल भन्छ धर्मी जनको प्रार्थना सुनवाई हुन्छ। यसको अर्थ के हो? यसको अर्थ त्यही हो, हाम्रो जीवन परमेश्वर वचन अनुरूप हुन आवश्यक छ। यस्तो मलाई प्रभुले सिकाउनु भएको, प्रभु येशूले सिकाउनु भएको त्यो प्रार्थना याद आउँछ। आफ्नो चेलाहरूलाई येशूले प्रार्थनाको विषयमा सिकाउनु भएको थियो। येशूले चेलाहरूलाई सबैभन्दा पहिले परमेश्वरको नाउँ, परमेश्वरको राज्य र परमेश्वरको इच्छाको खोजी गर्न सिकाउनुहुन्छ। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो जीवन जाँच्न, आफ्नो पाप स्वीकार्न, क्षमाको लागि प्रार्थना गर्न सिकाउनुहुन्छ। अनि मात्र अन्तमा मात्र उहाँले तिनीहरूलाई तर दुष्टबाट छुट्याउनुहोस् भनेर प्रार्थना गर्न सिकाउनुहुन्छ। छुटकाराको लागि प्रार्थना गर्न पहिले परमेश्वरको राज्य, परमेश्वरको इच्छा, परमेश्वरको नाउँको बारेमा त्यहाँनिर उहाँले कुरा गर्नुहुन्छ। अनि हाम्रो आफ्नै व्यक्तिगत जीवन, हाम्रो पाप स्वीकारको जीवन कुरा गर्नुहुन्छ। अनि मात्र हामी परमेश्वरबाट छुटकारा आशा गर्न सक्छौँ, छुटकारा लागि प्रार्थना गर्न सक्छौँ। त्यस कारण भजनकारले यहाँ परमेश्वरको प्रतिज्ञामाथि भर पर्दै साथै परमेश्वरलाई उसले प्रेम गरेको कारण, परमेश्वरको वचनलाई उसले आफ्नो छनौट बनाएको कारण, यो दुईवटा कुराको आधारमा परमेश्वरको परमेश्वरमाथिको भरोसा अनि आफ्नो पवित्र जीवन, भक्तिको जीवन, यो दुईवटा कुराको आधारमा उसले परमेश्वर सामु प्रार्थना गर्छ। फेरि यदि भजनकारले समशक्तिको निम्ति र उद्धारको निम्ति, छुटकाराको निम्ति प्रार्थना गर्न आवश्यक ठाने भने, सबैभन्दा समझदार व्यक्तिले, सबैभन्दा सुरक्षित व्यक्तिले यी दुवै कुराको निम्ति प्रार्थना गर्न आवश्यक ठाने भने, र चेलाहरूलाई पनि जसले दिनरात आफ्नो समय येशूसँग बिताउँथ्यो उनीहरूले पनि प्रार्थनाको खाँचो र प्रार्थनाको आवश्यकता बुझे भने झन् कति बढी हामीले प्रार्थनाको खाँचो बुझ्नुपर्ने हुन्छ, झन् कति बढी तपाईँ र मैले प्रार्थना गर्नुपर्ने हुन्छ, हामीले भने झन् कति बढी समशक्ति र उद्धारको लागि प्रार्थना गर्नुपर्ने हो। सो प्रियहरू, तपाईँ र मेरो लागि प्रश्न भनेको, के तपाईँ प्रार्थना गर्नुहुन्छ? डु यु प्रे? के तपाईँ प्रार्थना गर्नुहुन्छ? आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा के तपाईँ प्रार्थनामा समर्पित व्यक्तिको रूपमा भेटाइनुहुन्छ? अन्तिम श्वाससम्म के तपाईँ प्रार्थना गरिरहेको भेटाइनुहुन्छ होला? फेरि प्रार्थना क्रिस्चियन विश्वासको प्राथमिक अभ्यास हो। प्रेयर इज द चिफ एक्सर्साइज अफ क्रिस्चियन फेथ। क्रिस्चियन विश्वास, क्रिस्चियनहरूले प्रार्थना गर्छ। यदि तपाईँ प्रार्थना गर्नुहुन्न भने तपाईँ साँच्चै एक क्रिस्चियन हुनुहुन्छ भन्ने कुरामा म निश्चित छैन। प्रार्थना नगर्नु भनेको कुनै पनि व्यक्ति अझै नयाँ गरी जन्मिएको छैन भन्ने कुराको स्पष्ट सङ्केत हो। किनभने साँचो क्रिस्चियनले गर्ने पहिलो कुरा भनेको, नम्बर वान कुरा, पहिलो कुरा भनेको परमेश्वरलाई पुकार्नु हो, प्रार्थना गर्नु हो। र त्यो पुकारा एकपटक लागि मात्र होइन, जीवनभर निरन्तर हुने कुरा हो, निरन्तर। एक क्रिस्चियन भनेको परमेश्वरमा निर्भर हुने व्यक्ति हो, र त्यो निर्भरता प्रार्थनाबाट व्यक्त हुन्छ, प्रार्थनामा देखिन्छ। तर दुःखको कुरा, आज क्रिस्चियन जीवनमा प्रार्थना सबैभन्दा व्यवस्था गरेको कर्तव्य हो. प्रेयर इज द मोस्ट नेग्लेक्टेड ड्युटी इन क्रिस्चियन लाइफ. मलाई थाहा छैन आज बिहान तपाईँले प्रार्थना गर्नुभयो कि भएन. धेरै मानिसहरू प्रार्थनै नगरी दिनौँ बिताउँछन्, हप्तौँ बिताउँछन्, महिनौँ बिताउँछन्, यहाँसम्म कि वर्षौँ बिताउँछन् प्रार्थनै नगरी. इमान्दार भएर भन्ने भने मलाई प्रार्थनामा समय बिताउनुभन्दा वचन प्रचारको तयारी गर्न, पुस्तकहरू पढ्न, सिकाउन, जिपीमा काम गर्न एकदम सजिलो लाग्छ. भारी बोक्नु सजिलो हुन्छ, ठुलो ठुलो कष्ट उठाउनु सजिलो हुन्छ, तर प्रार्थनामा घुँडा टेक्न एकदमै गाह्रो हुन्छ. तर प्रिय, हामी प्रार्थना बिना बाँच्दैनौँ. तपाईँ प्रार्थना बिना बाँच्नुहुन्न, तपाईँ टिक्नुहुन्न, तपाईँ प्रार्थना बिना टिक्नुहुन्न. यो संसार अध्ययारो छ, भक्तिहीन छ, परीक्षाले भरिएको छ. प्रार्थना बिना, प्रार्थना नगरी यस्तो भक्तिहीन संसारमा क्रिस्चियन भएर टिक्छु भनेर सोच्नु गलत हुनेछ. सोच्दा पनि नसोच्नुहोस्, प्रार्थना नगरी टिक्छु, प्रार्थना बिना म स्वर्गीय सहरसम्मको मेरो आफ्नो तीर्थयात्रा पुरा गर्नेछु भनेर सोच्दा पनि नसोच्नुहोस्. यदि तपाईँ प्रार्थना गरिराख्नु भएको छैन भने सायद हुनसक्छ तपाईँ पापमा जिइराख्नु भएको छ, पापमा जीवन बिताइराख्नु भएको छ. किनभने पाप र प्रार्थना एउटै हृदयमा सँगै बास गर्न सक्दैन. कि त प्रार्थनाले पापलाई खेदाउँछ, कि त पापले प्रार्थनालाई खेदाउँछ, तर दुवै एकै ठाउँ बस्न सक्दैन. प्रार्थना र पाप एउटै व्यक्तिको जीवनमा बस्न सक्दैन. सो तपाईँको जीवनमा के छ, प्रार्थना कि पाप? कुन कुराले तपाईँलाई नियन्त्रण गरिरहेको छ? ओ प्रिय, प्रार्थना गर्नुहोस्, आफैलाई प्रार्थनामा समर्पित गर्नुहोस्. भजनकारले आफैलाई प्रार्थनामा समर्पित गरेका थिए, र दोस्रो भजनकारले आफैलाई प्रशंसामा, परमेश्वरको प्रशंसामा समर्पित गरेका थिए. आजको वचनको दोस्रो उदाहरण, सुरुदेखि अन्तसम्म नजिकबाट निहालेर हेऱ्यो भने भजनकारले परमेश्वरको वचनबारे बोल्न छाडेको छैन. केही पद बाहेक, केही अपवाद बाहेक, भजन सङ्ग्रह 119 प्राय सबै पदहरूमा परमेश्वरको वचनहरूले गरिएको छ. कुनै पदमा वचनलाई आदेश भनिएको छ, कुनै पदमा वचनलाई नियम भनिएको छ, कुनै पदमा कानुन अर्थात् व्यवस्था र प्रतिज्ञा भनिएको छ. तर भजनकारले यो भजन सङ्ग्रह 119 अध्यायभरि नै परमेश्वरको वचनको चर्चा गर्छ, अनि त्यही वचनले उसको प्रशंसालाई आकार दिएको छ. भजनकार त्यत्तिकै खाली माइन्ड, खाली मन लिएर, आँखा चिप्लेर व्यर्थमा उपर्बराउँदैन. ऊ परमेश्वरको वचनद्वारा ऊ सञ्चालित छ, परमेश्वर वचनद्वारा ऊ चलेको छ, परमेश्वर वचन उसलाई आकार दिएको छ. परमेश्वरको वचन प्रतिको गहिरो सम्बन्ध र संलग्नताले नै भजनकारको प्रशंसालाई आकार र इन्धन दुवै दिने काम गरेको छ, सेप र फ्यु दुवै. सो प्रियहरू, साँचो प्रशंसा ट्रु वर्सिप, ट्रु प्रेज, साँचो प्रशंसा भनेको परमेश्वरको वचनप्रतिको हाम्रो प्रेमको फल हो. गेट दिस, यो कुरा बुझ्नुहोस्, साँचो प्रशंसा भनेको, साँचो स्तुति प्रशंसा के हो, यो चाहिँ परमेश्वरको वचनप्रतिको हाम्रो प्रेमको प्रतिफल हो. जब हामी परमेश्वरको वचनमा आनन्द मनाउँछौँ, जब हामी परमेश्वरको वचनलाई प्रेम गर्छौँ, जब परमेश्वरको वचनमा मनन गर्छौँ, त्यो प्रशंसामा व्यक्त हुन्छ, प्रशंसाद्वारा भएर प्रस्फुटन हुन्छ. त्यसरी हामी प्रशंसाको विषयमा दुईवटा प्रश्न सोधिरहेका छौँ, यहाँनिर सोध्न भइरहेको छौँ. पहिलो हामीभित्रबाट कुन कुराले प्रशंसा उत्पन्न गराउँछौँ? पहिलो, वाट प्रड्युसेस प्रेज विदिन अस, हामीभित्रबाट, हामीमा यो प्रशंसा केले उत्पन्न गराउँछ, कुन कुराले हामीलाई प्रशंसा गर्ने बनाउँछ? पहिलो नम्बर. दोस्रो, परमेश्वरको प्रशंसा गर्न हामीले कस्तो भजन गाउनुपर्छ? परमेश्वरको प्रशंसा गर्न हामीले कस्तो भजन गाउनुपर्छ? यो दुइटै कुराको प्रश्नको उत्तर भजनकारले हामीलाई दिएको छ. आउनुहोस् पहिलोबाट सुरु गरौँ, हामीभित्रबाट कुन कुराले प्रशंसा उत्पन्न गर्छ? वाट प्रड्युसेस प्रेज इन अस. 119:171 के भन्छ एकपल्ट हेर्नुहोस् त. मेरा ओठ तपाईँको प्रशंसाले भरपूर हौ, किनकि तपाईँले आफ्ना विधिहरू, आफ्नो वचनहरू, आफ्नो व्यवस्था मलाई सिकाउनुहुन्छ. अर्को शब्द भन्यो भने परमेश्वरको वचन अर्थात् उहाँका विधिहरूको शिक्षणले नै साँचो प्रशंसा उत्पन्न गर्छ, वचनले प्रशंसा प्रड्युस गर्छ। बुझ्नुहुँदैछ? परमेश्वरको वचनले प्रशंसा पैदा गर्छ, सङ्गीतले गर्दैन, वातावरणले गर्दैन, यहाँ धुवाँ र रङ्गिन यहाँनिर बत्तीले गर्दैन, झिलिमिली बत्तीले गर्दैन, भावनाले पनि हाम्रो साँचो प्रशंसा उत्पन्न गर्दैन। साँचो प्रशंसा त तब उत्पन्न हुन्छ जब परमेश्वरको वचनले हामीलाई सही तरिकामा सिकाउँछ र हामी त्यो शिक्षा ग्रहण गर्छौँ। परमेश्वरको वचनले जीवन सिर्जना गर्छ, परमेश्वरको वचनले मरेकालाई जीवन दिन्छ, बिउताउँछ, यसले आत्मालाई जागृत गर्छ र यसले साँचो प्रशंसा पैदा गर्छ। जसरी भजनकारले छुटकाराको लागि आफ्नो प्रार्थना दुई पटक दोहोऱ्याएको छ, त्यसरी नै उसले प्रशंसा र परमेश्वरको वचन बीचको सम्बन्धलाई पनि दुई पटक उसले दोहोऱ्याएको छ। 119:175 एकपल्ट हेर्नुहोस् न, फेरि 175 म जीवित रहँ र तपाईँको प्रशंसा गर्न सकौँ र तपाईँको नियमहरूले मलाई थामुन्। देख्नुहोस् तपाईँलाई परमेश्वरको वचन बिना, उहाँको नियम बिना, उहाँको मद्दत बिना न प्राण जीवित हुन्छ न साँचो प्रशंसा नै हुन्छ। मेरो मरेको प्राणले परमेश्वरको प्रशंसा गर्दैन। अक्सर हाम्रा मुखहरू, हाम्रा ओठहरू थुप्रै शब्दहरूले भरिएको हुन्छन् प्रशंसाको समय, तर ती शब्दहरू सधैँ बाइबलमा आधारित पनि हुँदैन। हामी भरभराइरहेको हुन्छौँ, कसरी हामीलाई के लाग्छ भने यो प्रशंसा 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 महिमा 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 भन्नु नै प्रशंसा गर्नु भन्ने सोच्छौँ हामी। यो प्रशंसा प्रशंसा दोहोऱ्याएर 10 दोहोऱ्याएर परमेश्वर प्रशंसा हुँदैन। साँचो प्रशंसा परमेश्वरको वचनले आकार दिएको हृदय र दिमागबाट प्रभावित हुन्छ। ट्रु वर्सिप फ्लोज आउट अफ हार्ट एन्ड माइन्ड सेप्ड बाई गड्स वर्ड। यसैले त परमेश्वरको वचन सुन्नु आवश्यक छ। यदि तपाईँ साँच्चै परमेश्वरको प्रशंसा गर्न चाहनुहुन्छ भने, साँच्चै साँचो अर्थमा परमेश्वरको प्रशंसा गर्न चाहनुहुन्छ भने परमेश्वरको वचनलाई सुन्नुहोस्, पढ्नुहोस्, मनन गर्नुहोस्। र विशेष गरी तपाईँ चर्चमा नियमित रूपमा आउनुहुन्छ भने तपाईँ थाहा छ हामी बुलेटिन दिन्छौँ। यो बुलेटिनमा यो सबै हामीले भजन गाइने भजनहरू हामीले छापेका छौँ र ती भजनहरू बाइबलका सत्यताहरूले, सुसमाचारी सत्यताहरूले भरिएका छन्। त्यसकारण त्यसलाई खोलेर हेर्नुहोस्, त्यो शब्दलाई ध्यान दिनुहोस् अनि सँगै गाउने कोसिस गर्नुहोस्। यदि हामी आँखा चिम्लेर हामी 1 बिताउँछौँ भने त्यसले परमेश्वर प्रशंसा भएको छ भनेर तपाईँ नसोच्दा पनि हुन्छ। हामी यहाँ ध्यान गर्न आएका छैनौँ, यहाँ त हामी आवाज खोलेर परमेश्वरको वचनबाट भिजेर अनि यही वचनै परमेश्वरलाई फिर्ता दिन हामी आएका छौँ, त्यसरी चाहिँ परमेश्वरको प्रशंसा हुन्छ। फेरि परमेश्वरको वचनले तपाईँको हृदय भरिन दिनुहोस् र साँचो प्रशंसाले तपाईँको ओठहरू भरिनेछ। परमेश्वरको वचनले तपाईँको हृदयहरू भरिन दिनुहोस् र साँचो प्रशंसाले तपाईँको ओठहरू भरिनेछन्। दोस्रो, परमेश्वरको प्रशंसा गर्न हामीले कस्तो भजन गाउनुपर्छ अनि यसको उत्तर पनि हामीलाई भजनकारले यहाँ दिएका छन्। 172 हेर्नुहोस् न, मेरो जिब्रोले तपाईँको वचनको भजन गाओस्। देख्नुहुँदैछ, वचनको भजन गाओस् किनकि तपाईँको सबै आज्ञाहरू धर्ममय छन्। तपाईँले अघि सेवा सञ्चालक भाइ राजुले सुरुमा भन्नुभएको कुरा तपाईँले याद गर्नुभयो होला। भाइले सुरुमै भन्नुहुन्थ्यो, हामी यहाँ हरेक शनिबार 10:30 परमेश्वरको वचन प्रचार गरेर, परमेश्वरको वचन पढेर, परमेश्वरको वचन प्रार्थना गरेर र परमेश्वरको वचन नै गाएर परमेश्वरको आराधना गर्न भेला हुन्छौँ। भजनकारले यहाँ त्यही गरिरहेको छ, ऊ परमेश्वरको वचनको भजन गाउन चाहन्छ। यदि परमेश्वरको साँचो हामी रूपमा परमेश्वरको प्रशंसा गर्न चाहन्छौँ भने अनि परमेश्वरको वचन नै गाउनुपर्छ। तर परमेश्वरको वचन गाउनुको अर्थ धर्मशास्त्रका शब्दहरू लिनु र तिनीहरूलाई सङ्गीतमा उतार्नु मात्र होइन, त्यही सर जे छ त्यही गाउनु होइन, यद्यपि पहिलेको हामी त्यसो पनि गर्छौँ, विशेष गरी वचन सङ्ग्रहको खण्डहरूलाई लिएर। तर परमेश्वरको वचन गाउनु भनेको परमेश्वरको वचनको सत्यताको व्याख्या गर्नु, परमेश्वरको वचनको सत्यता घोषणा गर्नु, जसरी अहिले हामीले गरिरहेको छौँ। अनि भजनकार भन्छ किनकि मेरो जिब्रोले तपाईँको वचनको भजन गाओस् किनकि तपाईँका सबै आज्ञाहरू धर्ममय छन्, अथवा यो ट्रु छ, सत्य छ। सो प्रियहरू, साँचो प्रशंसा परमेश्वरको वचन ग्रहणबाट सुरु हुन्छ। हामी वचन सुन्छौँ, हामी सिक्छौँ, त्यसपछि हामी यसलाई गाएर प्रत्युत्तर जनाउँछौँ। यसको अर्थ हाम्रा भजनहरू, चर्चमा गाइने गीतहरू परमेश्वरको वचनले भिजेको हुनुपर्छ। हामीले गाउने कुरा बाइबलले सिकाउने कुरासँग मेल खानुपर्छ। हामीले चर्चमा गाउने कुराहरू परमेश्वरको वचनसँग मिल्नुपर्छ। हाम्रा गीतहरू गीतहरूले परमेश्वर को हुनुहुन्छ र उहाँले ख्रिस्टमा हाम्रो लागि के गर्नुभएको छ भन्ने सत्यताले भरिएको हुनुपर्छ। फेरि हामीले यो बुझ्नुपर्छ कि परमेश्वरले हामीलाई उहाँको आराधना गर्न मात्र भन्नुहुन्न, परमेश्वरले हामीलाई उहाँको आराधना गर्ने आज्ञा मात्र दिनुहुन्न, उहाँले हामीलाई उहाँको आराधना कसरी गर्ने भनेर पनि बताउनु भएको छ। अनि परमेश्वरको आराधना गर्ने सही तरिका भनेको, कि गलत तरिका पनि छ, सही तरिका भनेको सबै कुरा, सबै कुरा उहाँको वचनअनुसार गर्नु हो, उहाँको वचनअनुसार प्रार्थना गर्नु हो, उहाँको वचनअनुसार प्रचार गर्नु, उहाँको वचनअनुसार भजन गाउनु हो। शनिबारको बेलामा हामीले गर्ने हरेक कुराले परमेश्वरको वचनको सत्यता अर्थात् सुसमाचारलाई प्रतिबिम्बित गर्नुपर्छ। सुसमाचार नै घोषणा गर्नुपर्छ, सुसमाचारकै उत्सव मनाउनुपर्छ। एभ्रिथिङ वी डु अन स्याटरडे सुड प्रेज एन्ड सेलिब्रेट द वर्ड अफ गॉड, द गॉस्पल। इमान्दार भएर मात्र पुग्दैन, भावनात्मक रूपमा उत्तेजित भएर मात्र पुग्दैन। आराधनामा त्यो गुज बम्स आउँछ नि होइन, शरीर जिरिङ्गाउनु अनि शरीरको रौँ ठाडो हुने बित्तिकै साँचो आराधना भइरहेको छ, आत्माले डोर्याइरहेको छ भन्न मिल्दैन। यो शरीरको रौँ ठाडो ठाडो हुने, गुजबम हुने, आङ जिरिङ्ग हुने, यो कुरा चाहिँ साँचो आराधनाको मापदण्ड होइन, किनकि यो कुरा त जोन च्याम्लिङको कन्सर्टमा पनि पाइन्छ, अथवा जोन च्याम्लिङको थाहा छैन भने खेम सेन्चुरीको कन्सर्टमा पनि पाइन्छ। त्यतिखेर पनि आङ जिरिङ जिरिङ हुन्छ, रौँ ठाडो हुन्छ, भावनामा बगेर कति मान्छेहरू हुन्छन् कन्सर्टमा देख्नु भएको छ तपाईँहरू, कति रुन्छन् मान्छेहरू, तर त्यो साँचो आराधना होइन। साँचो आराधना भावनाले होइन, सत्यताद्वारा प्रेरित हुनुपर्छ। हामीलाई राम्रो लाग्ने, हामीलाई नाचु नाचु बनाउने वा भावनालाई उत्तेजित पार्ने, उफ्रिने बनाउने गीत होइन, परमेश्वरको वचन केन्द्रित, सुसमाचार केन्द्रित गीतहरू चाहिन्छ। ती गीतहरू जसले हामीलाई परमेश्वरको अस्तित्व, उहाँको गुणहरूको सम्झना गराउँछ, उहाँको पवित्रता, उहाँको धार्मिकता, उहाँको न्याय, उहाँको क्रोध, प्रेम, कृपाको बारेमा हामीलाई याद दिलाउँछ। हामीले त्यस्ता गीतहरू गाउन चाहन्छौँ जसले ख्रिस्टको जीवन र ख्रिस्टको मृत्यु र पुनरुत्थानको घोषणा गर्दछ, हामी हाम्रो पापको वास्तविकतासँग साक्षात्कार गराउने र यीशुमा हामीले पाएको त्यो मुक्तिको उत्सव मनाउने गीतहरू हामी गाउन चाहन्छौँ। दुःख कुरा आजभोलि चर्चहरूमा लोकप्रिय गीतहरू धेरै छन्, धेरै धेरै गीतहरू चर्चमा गाइने लोकप्रिय गीतहरू, फेमस गीतहरू, चलेको गीतहरू एकदम सतही छ, तर कति गीतहरू भ्रामक पनि छन्। कति गीतहरू मैले युट्युबमा दुईवटा निकै प्रसिद्ध गीतहरू सुने, दुईवटा एकदमै प्रसिद्ध गीतहरू जसलाई थुप्रै चर्चामा गाइँदैछ, सायद तपाईँहरूको पनि त्यो फेभरेटमा पर्न सक्छ। म तपाईँलाई अब दुखित बनाउन गइरहेको छु, निराश बनाउन गइरहेको छु, तर ती गीतहरू प्राय कुनै बाइबलले परीक्षण बिना नै गाइन्छ। गीतको धुन एकदमै आकर्षक छ, सङ्गीत मन पनि खालको, हृदय नै छुने खालको छ, तर त्यसको सन्देश धर्मशास्त्रमा आधारित छैन। मान्छेको बस्तीभित्र नम्बर एक, र सोध्ने आँट छैन। मान्छेको बस्तीभित्र शब्द सुन, अलिक म थोरै मतलब समय छैन, म सबै मैले लेख्दै लेखेको थिएँ पहिले, समय छैन, पछि तपाईँ आफै त्यसलाई हेर्न सक्नुहुन्छ। मान्छेको बस्तीभित्र तुवालोले ढाकेको छ, हटाइदिने कोही हुन्न, छोपिदिने मात्र हुन्छ, अनि यस्तै यस्तै कुराहरू गर्छ धेरै। मान्छे कस्तो छ, कहिले बुझ्ने होला मान्छेले, कहिले चेप्ने होला मान्छेले, के भएको मान्छे, यस्तै यस्तै चर्चमा आमा माखा चिम्लेर हामी एकदमै इमोसन्स भएर गाइरहेको छौँ, त्यसले कसरी परमेश्वरको आराधना हुन्छ। अर्को सोध्ने आँट छैन, कति गरुङ्गो त्यो क्रुस तपाईँले बोक्नुभयो, वा कलबारीको बाटो धर्मनाउँदै कतिचोटि लड्नुभयो, त्यो डाँडाको चर्को घाममा एउटै कुरो माग्नुभयो, साह्रै तिर्ख लाग्यो, थोरै पानी देऊ न, हेर घाँटी सुक्यो, केही पिन देऊ न। अझै यस्तो धेरै छ। पहिलो गीत, समाजमा देखिने विकृति र विसङ्गति प्रतिको त्यो निराशाको त्यो भावनात्मक अभिव्यक्ति मात्रै हो। कस्तो समाज हाम्रो, मान्छे भएर पनि कस्तो व्यवहार मात्रै छ त्यहाँ, तर त्यो गीत त्यतिमै सीमित हुन्छ। त्यसले ख्रिस्तको सङ्केत गर्दैन, त्यसले आशा दिँदैन, त्यसले पवित्र शास्त्र झल्काउँदैन त्यो गीतले। त्यो गीतमा बाइबलीय त्यहाँ उपचार छैन, सुसमाचारको समाधान जुटाइएको छैन त्यो गीतमा। खालि समाजको विकृति र विसङ्गतिको कुरा गरिन्छ। अनि त्यो त माओवादी गीतले पनि गर्छ होइन र, माओवादी गीतले पनि गर्छ त्यो। दोस्रो गीत निकै चर्चित र लोकप्रिय छ, सोध्ने आँटा छैन। मैले यो गीत गाउँदा धेरै मानिसले टोएको देखेको छु, कभर गीत गाउँदाखेरि पनि हजारौँ भ्यू पाइन्छ। तर प्रिय, आँसु सत्यको मापन होइन। कुनै गीतले आँसु झार्छ भन्दै पनि त्यो बाइबलले छ भन्ने होइन। यो गीतले ख्रिस्टलाई एक असहाय पीडित झैँ चित्रण गरेका छ, सोध्ने आँटा छैन। सुन्नुहोस्, ख्रिस्टलाई पीडितको रूपमा प्रस्तुत गरेका छ। गीत निकै भावुक बनाइएको छ कि तपाईँहरू यसुलाई हेरेर बिचारा यसु भनेर तपाईँलाई दया लाग्न थाल्छ। तर प्रिय, ख्रिस्ट पीडित होइन, उहाँ विजयी हुनुहुन्छ। जब रोमी कप्तानले क्रुसमा घटेको घटना देखे तब तिनले यसो भनेनन्, बिचारा यसो। तर म ती 27 भन्छन्, अति भयभीत भएर तिनले यसो भने, साँच्चै नै परमेश्वरका पुत्र रहेछन्। उसले आफ्नो पाप स्वीकार गरेको छ, ख्रिस्टमा विश्वास गरेको छ। ख्रिस्टको कष्ट केवल शारीरिक थिएन, आत्मिक थियो। हाम्रो पापको कारण उहाँमाथि परमेश्वर क्रोध खन्याइएको थियो, तर त्यो गीतले क्रुसको त्यो यो गहिरो सत्यता, आत्मिक पक्षलाई पूर्ण रूपमा व्यवस्था गरेको छ। र यसुलाई केवल विचारा पात्रमै सीमित राख्छ र श्रोताहरूलाई धुरुधुरु आउँछ। तर प्रियहरू, यसुले कहिले पनि हामीलाई उहाँको लागि रुनु भन्नु भएन, बरु उहाँले आफ्नो लागि रो भन्नुभएको छ। लुका 23:28 पदमा जब यसु क्रुसतर्फ लगिँदै हुनुहुन्थ्यो, धेरैजना स्त्री उहाँको पछि लागि धुरुधुरु रोइरहेको थियो। अनि उहाँले फर्केर उहाँलाई भन्नुहुन्छ, तिमीहरू किन रुक मेरो लागि, वाइ डु यु क्राई फर मी, तिमी मेरो लागि नरौ, मलाई विचारा भन्नु पर्दैन। म त पिताले अनन्त विगतमा बनाउनु भएको योजना, मुक्तिको योजना, मेरो मानिसहरूको उद्धारको योजना पुरा गर्नलाई क्रुसमा जाँदैछु। वाइ आर यु क्राइङ फर मी? तर तिमी आफ्नो लागि रो, पश्चाताप गर, विश्वास गर ममा। यसुले कहिले पनि उहाँलाई हामीले दया देखाएको देखाएको उहाँ देखाऊ भनेर भन्नुभएको छैन। यसो हाम्रो दया होइन, हाम्रो पश्चाताप चाहनुहुन्छ। उहाँले पुरा गर्नुभएको काममा हामीले विश्वास गरेको चाहनुहुन्छ। हाम्रो गीतहरूले ख्रिस्टले क्रुसमा हासिल गर्नुभएको त्यो मुक्तिको काममा उत्सव मनाउनुपर्छ। उहाँको शारीरिक कष्टले लिएर शोक गर्ने मात्र होइन। सुप्रियहरू, सामाजिक सञ्जालमा धेरै हुन्छ नि, एकदमै ट्रेन्डी, भाइरल, चर्चित हुने कुनै पनि कुरालाई लिएर हामी होसियार हुनुपर्छ, होसियार हुनुपर्छ। अब चर्चहरू यही परीक्षामा छ, युट्युबमा कुन गीत चलाएको छ त्यही युथले टिपिहाल्छ, गाइहाल्छ, सिकिहाल्छ, अनि चर्चमा गाइहाल्छ। हामी लोकप्रिय गीतहरूको पछि लाग्छौँ, होइन होइन प्रिय, हामी त विश्वासयोग्य गीतहरूको पछि लाग्नुपर्ने हो। विश्वासयोग्य गीतहरू परमेश्वरको वचनले भरिपूर्ण हुन्छन्, धर्मशास्त्रमा आधारित हुन्छन् र सुसमाचार केन्द्रित हुन्छन्। हामीले गाउने भजनले किन महत्त्व राख्छ? किनभने हाम्रो विश्वासले महत्त्व राख्छ, किनभने हाम्रो विश्वासको स्थिरताले महत्त्व राख्छ। किनकि यो संसार दुःख कष्टले भरिएको छ, त्यहाँ खेदो छ, त्यहाँ निन्दा छ, त्यहाँ सतावट छ, त्यहाँ रोग छ, त्यहाँ मृत्यु छ। त्यसकारण हाम्रो भजन, हामीले गाउने भजनहरूले म्याटर गर्छ। हामीलाई यस्तो भजनहरू चाहिन्छ जसले हामीलाई बलियो बनाउँछ, जसले हामीलाई ख्रिस्टतर्फ डोर्याउँछ, हामीलाई आशा प्रदान गर्छ र हामीलाई अनन्तको त्यो घरको प्रतीक्षामा त्यो प्रतीक्षा र त्यो महिमातर्फ हेर्ने बनाउँछ। के तपाईँ आफ्नो मृत्युको सयमा हुँदा मान्छेको बस्तीभित्र भजन गाएको कल्पना गर्न सक्नुहुन्छ? तपाईँ क्यान्सरसँग लडिराख्नु भएको छ, तपाईँ गाउनु छ, मान्छेको बस्तीभित्र तुवालोले ढाकेको छ। जब तपाईँ मृत्युसँग लडिराख्नु भएको हुन्छ, सायद अस्पतालको बेडमा क्यान्सरसँग, सायद तपाईँको मृगौला सायद फेल भएको छ, सायद तपाईँलाई अरू कुनै रोगले च्यापेको छ, तपाईँ कष्टमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ, र तपाईँ गाउन तपाईँ चाहिँ त्यतिखेर तपाईँको लागि त्यहाँ भजन फरियामाथि चौबन्दी जोली, हाउ वुड द्याट हेल्प? त्यो भजनले कसरी तपाईँलाई हेल्प गर्छ कष्टको समयमा? कसरी फरियामाथि चौबन्दी जोलीले तपाईँलाई आशा दिन्छ? कसरी यसले तपाईँलाई सान्त्वना दिन्छ? तर यस्तो भजनबारे सोच्नुहोस् न, त्यो क्षणमा तपाईँ मुक्त छ मेरो प्राण गाउनुहुन्छ, त्यो समयमा तपाईँ ख्रिस्ट मेरा मुक्तिदाता हुन् भनेर भजन गाउनुहुन्छ, त्यो समय तपाईँ इमानुएलको रगतले भरेको त्यहाँ एउटा फोहरा छ र ख्रिस्टको चोर चाहिँ म दोषी पापी भए पनि मेरा सबै पाप धोइएको छ भनेर गाउनुहुन्छ। त्यस्ता गीतहरूले कष्टको समयमा मृत्युको मुखमा पुगिरहँदा तपाईँलाई कसरी सान्त्वना देला, कसरी तपाईँलाई ढाडास देला, तपाईँको प्राणमा कस्तो प्रभाव पार्ला तपाईँ कल्पना पनि गर्न सक्नुहुन्छ। ती गीतहरूले पक्कै पनि तपाईँलाई सान्त्वना दिनेछन् किनभने ती गीतहरू भावनामा होइन सत्यतामा आधारित छन्। सत्यतामा फेरि हामीलाई यस्तो गीतहरूको खाँचो छ, यस्तो भजनको खाँचो छ जसको माध्यमबाट ख्रिस्टको वचन हामीमा प्रशस्त मात्रामा बास गर्छ किनभने त्यही वचन हो जसले हामीलाई परमेश्वर कहाँ फर्काउँछ जब हामी यो संसारमा हराएका भेडा चाहिँ भौतारिरहेकै किन नहौँ। भजनकार पनि हराएको भेडा जस्तै बरालिएको थियो तर परमेश्वरको वचनले नै उनलाई पुनस्थापनाको लागि परमेश्वरलाई खोज्ने बनायो। अन्तिम पद हेर्नुहोस् न 176 हराएको भेडा जस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस् किनभने मैले तपाईँको आज्ञाहरू बिर्सेको छैन। भजनकारले परमेश्वरको वचन आज्ञा बिर्सेका थिए भने के हुन्थ्यो तपाईँ कल्पना गर्न सक्नुहुन्छ? उनी पूर्णतया हराउने थिए, उनी बरालिने मात्र थिएन, उनी पूर्णतया हराउने थिए। फेरि कमजोर गीतहरू, उच्छृङ्खल गीतहरू, सिद्धान्तहीन गीतहरू, धर्मशास्त्रहीन गीतहरू, भजनहरू, यी गीतहरूले हामीलाई पाप विरुद्ध लड्न वा दुःख कष्टमा स्थिर रहन कति पनि मद्दत गर्दैन। त्यसकारण त्यस्ता गीतहरू हामीले सकेसम्म इन्कार गर्नैपर्छ। सायद अब यो पद 176 सन्दर्भमा हाम्रो लागि एउटा प्रश्न खडा हुन सक्छ। अर्कोतर्फ भजनकारले हराएको भेडा जस्तो म बरालिएको छु भन्छन् र फेरि अर्कोतर्फ एकातर्फदेखि भन्छन् भने अर्कोतर्फ मैले तपाईँको आज्ञाहरू बिर्सेको छैन भने भन्छन् त कसरी भजनकार परमेश्वरको वचनलाई नबिर्सी बरालिन सक्छ? किनकि बरालिनलाई त परमेश्वरको वचन बिर्सिनु पऱ्यो नि होइन र? अनि यो प्रश्नको लागि याकुब दाईलाई धेरै धेरै धन्यवाद। भजनकारले आफ्नो जीवनलाई भौतारिरहेका र भड्किरहेका त्यो हराएका भेडासँग यहाँले तुलना गरेका छन्। हामीले सोध्नुपर्ने प्रश्न भनेको कुन अर्थमा, इन वाट सेन्स, कुन अर्थमा भजनकार हराएको भेडा जस्तै छन्? सायद भजनकार आफ्ना शत्रुहरू, सतावट कर्मीहरू, दमनकारी शासकहरू जुन अस्तिको हप्तामा हेर्दै थियौँ ले घेरेको उसले महसुस गर्छन्। जसरी भेडा बुवासहरूको बिचमा हुन्छ त्यो अर्थमा हराएको हुनसक्छ। यदि त्यसो हो भने हामीले हाम्रो प्रश्नको जवाब पाइसकेका छौँ। भजनकारले परमेश्वरको वचनलाई पूर्णतया त्यागेको वा उहाँलाई बिर्सेको अर्थमा भौतार रहेको छैनन्, बरु हराएको भेडा जस्तै ऊ शत्रुहरूको माझ खतरामा परेका छन्। तर मलाई लाग्छ महत्त्वपूर्ण कुरा यो हो कि भजनकार आत्मिक खतरामा छन्, केवल शारीरिक खतरामा मात्र छैनन्। सो आत्मिक खतरामा छन् भजनकार। परमेश्वरको वचनका व्यवहारिक निर्देशनहरूबाट टाढा गएका छन् भजनकार। ऊ हिँड्नुपर्ने बाटोबाट, मार्गबाट ऊ तर्किगएका छन् र यो भजनकारले परमेश्वरको वचनलाई पूर्ण रूपमा बिर्सिएको कारण होइन, बरु यसलाई नजिकैबाट अनुसरण गर्न सङ्घर्ष गरिरहेको कारणले गर्दाखेरि हो। यो कुरा हामी बुझ्नुपर्छ। भजनकारलाई सबैबाट थाहा छ, भजनकारले परमेश्वर उहाँको वचनलाई चिन्दछ, त्यही पनि ऊ आफू बरालिएको स्वीकार गर्छ किनभने हामी सबै जस्तै भजनकार पनि मानिस हुन् र उसँग पनि त्यो बरालिने प्रवृत्ति छ। हामी सबै भेडा चाहिँ बरालिन्छौँ। सो पद 176 को यो सङ्घर्षले वास्तवमा भजनकार ईश्वर भक्त व्यक्ति हुन् भन्ने कुरा चाहिँ प्रमाणित गर्छ किनभने अधर्मी मानिसले आफू बरालिएको, आफू पदभ्रष्ट भएको महसुस गर्दैन। तिनीहरूले परमेश्वरलाई खोज्दैन, परमेश्वरलाई सहायता माग्दैन, परमेश्वरसँग सहायताको निम्ति पुकार्दैन। तर ईश्वर भक्तहरूलाई तिनीहरू बरालिएको थाहा हुन्छ, उनीहरूले बाटो भिराएको थाहा हुन्छ, तिनीहरू पापप्रति संवेदनशील हुन्छन् र पुनर्स्थापनाको लागि परमेश्वरसँग प्रार्थना गर्छन्। सो प्रिय क्रिस्चियनहरूको लागि ईश्वर भक्तिको अर्थ यो होइन कि हामी अब कहिले पापसँग सङ्घर्ष गर्दैनौँ वा कहिले बरालिँदैनौँ, बरु यसको अर्थ हामी आफ्नो बरालिँदै गरेको कुराप्रति हामी सजग हुन्छौँ र हामीलाई फर्काउने परमेश्वरको त्यो दयामा अझ बढी हामी निर्भर हुन्छौँ। ईश्वर भक्तिको अर्थ यो। अब तपाईँ फेरि प्रश्न सोध्न सक्नुहुन्छ, यदि भजनकारलाई थाहा छ उनी हराएको भेडा जस्तै बरालिएका छन् भने किन उनले परमेश्वरलाई आफूलाई खोज्न यहाँनिर भनी भनिरहेका छन्। आफै फर्के भइहाल्यो नि, होइन र म हराएको छु भने पनि थाहा छ, फर्किँदा भइहाल्यो त, किन परमेश्वरलाई फेरि खोज्न लाउनु पऱ्यो? त प्रियहरू, म तपाईँलाई भेडाको बारेमा केही भन्न चाहन्छु र भेडा बाख्राभन्दा कसरी फरक छ भनेर म बताउन चाहन्छु। बाख्रा हरायो भने प्राय आफै घर फर्किआउँछ, आउँछ प्राय बाख्रा। तर भेडा हरायो भने गोठालोले त्यसलाई खोज्न जानै पर्छ, किनकि भेडा आफै घर फर्किआउन जान्दैन। भेडा बाख्रा जस्तो बाठो हुँदैन, भेडा निर्दोष हुन्छ, असुरक्षित हुन्छ जहिले पनि, र जहिले पनि बरारीले बगाल छोड्ने त्यो परीक्षामा परिरहन्छ, त्यो प्रविधिको हुन्छ। त्यसकारण भजनकार भेडा परमेश्वर गोठालो हुन्छ, र गोठालोले नि भजनकारलाई खोज्नुपर्ने हुन्छ। र फेरि हामीमा पनि परमेश्वरको वचनबाट त्यो बरारी नै त्यो प्रविधि छ, हामीसँग त्यो टेन्डेन्सी छ, किनकि हामी पनि भेडाहरू हौँ, हामी बाख्राहरू होइनौँ। यदि हामी बाख्रा हौँ भने हामी परमेश्वरको वचनबाट बरालिन्छौँ, त हामीलाई मतलब पनि हुँदैन, हामीलाई खासै समस्या हुँदैन। तर यदि हामी परमेश्वरको भेडाहरू हो भने, हामी साँचो भेडाहरू भने, हामी बरालिँदा पनि परमेश्वरले हामीलाई खोज्नुहुन्छ, आफू कहाँ ल्याउनुहुन्छ। सायद आज तपाईँ त्यस्तै परिस्थितिमा आफूलाई भेटाउनुहुन्छ होला, सायद तपाईँ पनि हराएको भेडा जस्तै बरालिनु भएको अवस्थामा हुनुहुन्छ होला, सायद तपाईँ उहाँको स्वर सुन्न सक्नुहुन्न होला अब, किनभने तपाईँ संसारको मोहमा, पापको त्यो आनन्दमा फसेर उहाँको वचनबाट धेरै टाढा गइसक्नु भएको छ। किनकि जब भेडा हराउँछ त्यो गोठालोले बोलाउन छोडेको कारणले होइन, बरु गोठालोले भेडाले चाहिँ गोठालोको त्यो आवाज सुन्न छाडेको कारणले गर्दाखेरि हो। बुझ्नु त्यस्तै भेडा किन हराउँछ, गोठालोले बोलाउन छोडेको कारणले होइन, तर भेडाले चाहिँ गोठालोको आवाज सुन्न छोडेको कारणले गर्दाखेरि हो। परमेश्वरले तपाईँलाई बोलाइराख्नु भएको छ, यदि तपाईँ हराइराख्नु भएको छ भने तपाईँको पापले, संसारप्रतिको तपाईँको मोहले, प्रेमले तपाईँलाई सुन्न दिइरहेको छैन, तपाईँलाई बहिरो बनाइदिइरहेको छ। प्रियहरू, अहिले उहाँको वचनको यो प्रचार मार्फत गोठालाको सुर सुन्नुहोस्, गोठालाको सुर सुन्नुहोस्, फर्किनुहोस्। गोठालो तपाईँलाई खोज्दै हुनुहुन्छ, उहाँतर्फ दौडिनुहोस्, उहाँतर्फ आउनुहोस्, उहाँबाट भाग्ने होइन तर उहाँतर्फ फर्किनुहोस्। प्रियहरू, ख्रिस्ट असल गोठालो हुनुहुन्छ, उहाँ हराएकालाई खोज्न र बचाउन आउनुभयो। असल गोठालोले जस्तै उहाँले पनि 99 भेडालाई छोडेर हराएको एउटा भेडालाई नभेटुन्जेल उहाँले खोज्नुहुन्छ। ख्रिस्ट असल गोठालो हुनुहुन्छ जसले भेडाको निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो, किनकि हामी सबै भेडा चाहिँ बरालिएका थियौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका थियौँ, तर अब हामी हाम्रो आत्माको गोठालो र संरक्षक कहाँ फर्किआएका छौँ। र यदि तपाईँ आज यहाँ आउनुहुन्छ तर तपाईँ अझै पनि फर्केर आउनुभएको छैन भने, तपाईँ आफ्नो आत्माको गोठालो र संरक्षक कहाँ फर्किआउनु भएको छैन भने फर्किआउनुहोस्। तपाईँ ख्रिस्टको भेडाहरू मात्रै हुनुहुन्छ तर बगाल बाहिर हुनुहुन्छ भने कृपया अहिले नै फर्कनुहोस्, आफ्नो पाप प्रस्ताव गर्नुहोस् र फर्किनुहोस्। जबसम्म तपाईँसँग तपाईँलाई बोलाइरहनु भएको त्यो उहाँको त्यो आवाज सुन्ने मौका छ तबसम्म फर्किनुहोस्। होइन भने भोलिको दिनमा तपाईँ उहाँको आवाजै नसुन्ने गरी तपाईँ हराउनुहुनेछ, अनि त्यहाँ तपाईँको निम्ति कुनै आशा रहने छैन। तर आज नै समय छँदै फर्कनुहोस्, बगालमा आउनुहोस्, उहाँलाई सुन्नुहोस्। र प्रियहरू, हामी कहिलेकाहीँ हामी भेडा चाहिँ बरालिन सक्छौँ, हामी बरालिन सक्छौँ। अघि हामीले सुरमै भजन गाउँदै थियौँ, बगाल छोड्ने भेडा जस्तै हामी छौँ, तर परमेश्वरको अनुग्रहले नै हामीलाई यो चञ्चल हाम्रो मनलाई यसले बाँधिराखोस्, सुरक्षित राख्छ। अनि ख्रिस्टले त्यो गर्नुहुनेछ, ख्रिस्टले हामीलाई सुरक्षित राख्नुहुनेछ, उहाँले हाम्रो रक्षा गर्नुहुनेछ, उहाँले हाम्रो हेरचाह गर्नुहुनेछ, र हामीलाई नभेटाउन्जेलसम्म ख्रिस्टले हामीलाई खोज्नुहुनेछ। अनि ख्रिस्टद्वारा भेटाइएकाहरू, बचाइएकाहरू प्रार्थना र उहाँको वचनको अध्ययनमा समर्पित हुनेछन् जीवनको अन्तिम श्वाससम्म, र उहाँको भलाइ र अनुग्रहको निम्ति त्यो प्रशंसाले भरिएका हृदय लिएर उहाँलाई पछ्याइरहनेछन् अन्तिम श्वाससम्म। पनि मैले सुरुमा भनेको एनडी दाजुको प्रिय मित्र जस्तै अन्तिम श्वाससम्म प्रियहरू, परमेश्वरले हामी सबैलाई अन्त समय विश्वासयोग्य पाउन आमेन अनुसार प्रार्थना गरौँ।